हामी सुरु गर्नेछौँ। तपाईँलाई मैले मेरो पवित्रताको कुरा गर्दाखेरि सर्वप्रथम हामीले जुन विषय हेरिराखेका छौँ, मैले त्यो त्यो विषयमा हामीले हेरिराखेको विषय चाहिँ यहाँनिर पवित्रता, सत्यता र परमेश्वरको उपस्थिति, त्यो कुरा हामी हेरिराखेको छौँ होइन? पवित्रता, सत्यता र परमेश्वरको उपस्थिति। अनि मैले यहाँनिर यो विषयमा मैले अस्तिको हप्तादेखि नै तपाईँलाई प्रयास गरिराखेको छु, परमेश्वरको वचनबाट वर्णन गर्नलाई पवित्रता, सत्यता र परमेश्वरको उपस्थिति। वास्तवमा होलिनेस, ट्रुथ एन्ड प्रेजेन्स अफ गड, यसको बारेमा प्रष्ट बुझ्ने हामीलाई बुझ्न आवश्यकता छ। अनि तपाईँलाई मैले एउटा कुरा सिकाएको थिएँ, असल परिवार अथवा असल मण्डली, असल परिवारमा परमेश्वरको प्रेम, सत्यता र धैर्यता, सहनशीलता, कुनै पनि समस्यालाई पनि सहन सक्ने त्यस्तो खालको जीवन भएको त्यो परिवार, दुःखमा, अभावमा, कमीमा, घटीमा, प्रशस्ततामा त्यो असल परिवार सधैँ एउटै लेभलमा हुन्छ। कहिल्यै पनि कुनै कुरा चित्त नबुझ्दा एउटा खालको भावना खुसी हुँदा अर्को भावना, कमजोर हुँदा अर्को भावना, सधैँ गनगन र कचकच, त्यो असल परिवार हुन सक्दैन। परमेश्वरको आत्माद्वारा डोराइएको परिवार चाहिँ त्यस्तो हुनै सक्दैन। त्यो कुरा चाहिँ हामीले भन्न प्रयास गरिराखेका छौँ। त्यस कारणले पवित्रताको कुरा गर्दाखेरि होलिनेस, ट्रुथ एन्ड प्रेजेन्स अफ गड, त्यसैले यो सत्यताको बारेमा हामीले अति बुझ्नु जरुरी छ। तपाईँ र म परमेश्वरलाई पुज्ने एउटा माध्यम नै सत्यता हो, किनभने उहाँ सत्य हुनुहुन्छ। उहाँ आत्मा र परमेश्वर आत्मामा हुनुहुन्छ, उहाँलाई पुज्नेले चाहिँ आत्मा र सत्यतामा पुज्नुपर्छ भनेर येशु प्रभुले सामरी स्त्रीलाई युहन्ना 4 अध्यायमा भन्नुभएको कुरा हामीलाई थाहा छ। अनि तपाईँ र मलाई आत्मामा पुज्नु र सत्यतामा पुज्नुको कुरा के हो? त्यसैले पवित्रता र सत्यता, होलिनेस एन्ड ट्रुथ सँगसँगै आउँछ झन्नै, होइन? त्यस कारणले त्यो भएर मात्रै परमेश्वरको उपस्थिति हामीमा रहन्छ। जबसम्म तपाईँ र मेरो जीवनमा परमेश्वरको उपस्थिति छैन भने त हामीमा जागृति जीवनै हुँदैन नि। किनभने माथिबाट जन्मिने भनेको चाहिँ परमेश्वरको आत्माबाट जन्मिने। बाइबलमा प्रष्टसँग तपाईँले पहिलो कोरन्थीमा हेर्न सक्नुहुन्छ, 3 अध्याय र 6 अध्यायमा, हाम्रो शरीरलाई चाहिँ पवित्र आत्माको मन्दिर र परमेश्वरको मन्दिर, यही शब्द तपाईँले देख्नुहुन्छ। त्यसको मतलब उहाँ हामीमा बस्नुहुन्छ। त्यसैले कुनै पनि व्यक्ति जबसम्म पवित्र छैन भनेदेखि चाहिँ ऊ चाहिँ परमेश्वरमा सम्बन्धमा हुन सक्दैन। तपाईँलाई मैले घरिघरि यो शब्द, त्यसैले आज तपाईँलाई म एउटा प्रयास गर्छु, पवित्र व्यक्तिको व्यवहार कस्तो हुन्छ, उसको हृदय कस्तो हुन्छ, उसको भावना कस्तो हुन्छ, यो हामीले एकदम तपाईँलाई जति सक्दो, म सरल एकदमै उच्च विषयमा होइन, एकदम सरल व्यावहारिक हिसाबले भन्न चाहन्छु, किनभने तपाईँ एक एकजनाको लागि यो आवश्यकता छ। यहाँनिर हिब्रू 12:14मा के लेख्छ? सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। शान्तिमा बस्ने, मिलापमा बस्ने, सबैसँग झगडामा बस्ने, झगडा गर्ने होइन। बाइबलमा छ नि, धन्य मेलमिलाप गर्नेहरू उनीहरू परमेश्वरको छोराछोरी कहलाइने छन्, होइन? मेलमिलाप, झगडा होइन। हामीमा कहिलेकाहीँ भिन्नता छ, हामी कहिलेकाहीँ सबै कुरा बुझ्या छैन, सबै मान्छे पर्फेक्ट छैन, तर मिलाप गर्ने मान्छेले के गर्छ? सम्बन्ध मिलाउँछ, सत्यता, प्रेम, इमान्दार, नम्रता, यी कुराहरूले हामी फेरि बरु आफ्नो नोक्सान सहन तयार, आफू सानो बनेर हामी के गर्छौँ? सत्यताको पछि लाग्छौँ र एकअर्कामा मिलापमा आउँछौँ। यो क्रिस्चियन जीवन टोटली झगडा गर्ने जीवन हुनै सक्दैन। झगडालु त शैतान हुन्छ। तपाईँले गलाती 5:19 पढ्नुहोस् न, त्यहाँ विरोध गर्ने, फुट गर्ने, झगडा गर्ने त शैतानको स्वभाव, गलाती 5:19-21 प्रष्ट छ। त्यस कारणले यहाँ पवित्रता बिना कुनै मानिसले परमेश्वरलाई देख्न सक्दैन। अनि धन्य हृदयमा पवित्र के भन्छ हुनेहरू, किनभने उनीहरूले परमेश्वरलाई देख्नेछन्। तपाईँले मत्ती 5 मा देख्न सक्नुहुन्छ, धन्य हृदयमा पवित्र हुनेहरू, किनभने तिमीहरूले उनीहरूले परमेश्वरलाई देख्नेछन्। त्यसकारणले यो एकदमै महत्त्वपूर्ण कुरा छ, होइन? यहाँनिर नम्र हुनेहरू, होइन, मत्ती 5:5 मा के छ? धन्य नम्र हुनेहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार गर्नेछन्। धार्मिकतामा भोकाउनेहरू चाहिँ तृप्त हुनेछन्, दयावन्तहरूले चाहिँ दया पाउनेछन्, शुद्ध हृदय हुनेहरूले चाहिँ परमेश्वरलाई देख्नेछन्। शुद्ध हृदय हुने, त्यसैले शुद्ध हृदय भनेको चाहिँ पवित्र हृदय, त्यसकारण उनीहरूले परमेश्वरलाई देख्न सक्छन्। मेलमिलाप गराउनेहरू चाहिँ परमेश्वरको छोराछोरी कहलाउने छन्। यो कुरो परमेश्वरको वचनमा, येशु प्रभुले भन्नुभएको वचनमा हामी यो कुरा देख्दछौँ। त्यसकारणले यो पवित्रताको विषय तपाईँलाई म एकदम बुझाउन चाहन्छु। हामीले, म तपाईँलाई भन्छु, जसले बाइबल अलिअलि पढेको हुन्छ, अलिक गहिरो प्रकारले बुझेको हुन्छ, अनि भर्खरका नयाँ विश्वासीहरू जसले बाइबल धेरै ज्ञान पाएको छैन, उनीहरू भर्खरै जन्मिएको बालक, 2 वर्षको बालकलाई के थाहा हुन्छ? आगोले पोल्छ भन्नेसम्म थाहा हुन्छ, तर धेरै कुरा थाहा हुँदैन। त्यस्तै हामी विश्वासीमा पनि केटीकेटी छौँ, त्यसकारणले हामी विश्वासी विश्वासीमा एकअर्कामा सहनशील र धैर्य चाहिँ हुनुपर्छ। तर एउटा पोइन्ट के हुन्छ भने नि, तपाईँ वर्षौँ वर्ष 2 वर्षको भएर त बस्नु हुँदैन नि, त्यसकारण तपाईँमा वृद्धि हुनु पऱ्यो नि। एउटा बालक 2 वर्षकै भएर बसिराख्यो भने त बर्बाद भइहाल्यो नि, होइन? उसले एसएलसी पास गर्नु पऱ्यो, एसएसईई भन्छ के अरे, त्यसपछि 10+2, त्यसपछि कहाँ कहाँ पढ्न जानु पऱ्यो, त्यसपछि बिहे गर्नु पऱ्यो, त्यसपछि जागिर खानु पऱ्यो, धेरै वृद्धि हुनु पऱ्यो नि। आत्मामा पनि हामी वृद्धि हुनुपर्छ। अनि यहाँनिर वास्तवमा तपाईँलाई मैले यो पद पनि धेरैचोटि पढ्ने गर्छु, यहाँ के छ? एफिसीको 1:4, किनकि उहाँको दृष्टिमा हामी पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले प्रेममा हामीलाई संसारको सृष्टि पूर्व नै ख्रिस्टमा चुन्नुभयो। यो सृष्टि पूर्व भनेको चाहिँ परमेश्वरले तपाईँ र म जो ख्रिस्टका हुँ, संसारलाई नबनाउँदाखेरि, मान्छे पनि नबनाउँदाखेरि, किनभने परमेश्वर चाहिँ सर्वज्ञानी हुनुहुन्छ, उहाँमा कुनै कुरा सीमित छैन, सबै कुरा एकैचोटि देख्न सक्नुहुन्छ। बाइबलले त्यो कुरा भन्छ परमेश्वरको बारेमा। त्यसैले त्यो बेलामै तपाईँ र मलाई उहाँले चुन्नुभयो। त्यो चुन्दाखेरि चाहिँ उहाँले आफ्नो त्यो प्रगाढ अगापे, निस्वार्थ असीमित प्रेममा चुन्नु भएको थियो। तपाईँ र ममा मेरो निम्ति उहाँको प्रेम त्यही बेलादेखि बगेको थियो। युहन्ना 3:16 हामी पढ्छौँ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, कि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। युहन्ना 3:16 एकदमै महत्त्वपूर्ण एउटा पद, जहाँ चाहिँ परमेश्वरको प्रेम, अनि त्यस परमेश्वरको प्रेम स्वरूप उहाँले आफ्नो पुत्रलाई संसारमा पठाउनु भएको कुरा छ। त्यसको बारेमा अर्कोचोटि हामी कुरा गर्नेछौँ, तर मुख्य कुरा चाहिँ उहाँले तपाईँ र मलाई संसारको सृष्टिभन्दा अगाडि आफ्नो प्रेममा छोड्नु छान्नु भएको थियो। तपाईँ र मेरो जीवनको सबभन्दा मुख्य पर्पज परमेश्वरको प्रेममा रहनु, किनभने उहाँ प्रेम गर्न चाहनुहुन्छ, उहाँको हृदयबाट प्रेम बगिराखेको छ। जस्तो एउटा आमा बाबुको छोराछोरी आमा बाबुको प्रेममा रहेको उनीहरू चाहन्छन् नि, होइन? त्यो प्रेममा नरहने भने चाहिँ के हो? तपाईँलाई थाहा छ, उडाउ पुत्र जस्तो, होइन? तपाईँ र म परमेश्वरको प्रेममा रहने भनेको उडाउ पुत्र होइन, हामी परमेश्वरको आज्ञाकारी हो, हामी परमेश्वरको पवित्रतालाई चाहने, परमेश्वरलाई महिमा दिने व्यक्तिहरू हुनुपर्ने, होइन? त्यो महत्त्वपूर्ण कुरा छ। त्यसकारणले तपाईँलाई म त्यो कुरा भन्दैछु यहाँनिर। अर्को, यहाँ तपाईँलाई मैले यो कुरा भन्दै थिएँ, पवित्रताको सुरुवात कहाँबाट हुन्छ भने गलाती 3:27, किनकि तिमीहरूमध्ये जतिले ख्रिस्टमा बप्तिस्मा ल्यायौ, तिमीहरू सबैले ख्रिस्टलाई धारण गर्यौ। यो वास्तवमा एकदमै महत्त्व, पुट अन, अङ्ग्रेजीमा चाहिँ पुट अन ख्राइस्ट भन्छ। तपाईँले यो धारण भन्ने शब्दले के बुझ्नुहुन्छ थाहा छैन। युहन्ना 1:12 येशूलाई ग्रहण गर्ने, उहाँमाथि विश्वास गर्नेलाई परमेश्वरले आफ्नो छोराछोरीको अधिकार, हामी उहाँको परिवारमा गाभिन्छौँ साँचो रूपमा, त्यसरी हामी परमेश्वरको सम्बन्धमा आउँछौँ। क्रिस्चियन जीवन भनेको चाहिँ जीवित परमेश्वर, जो सारा ब्रह्माण्डलाई बनाउने राजाहरूका महाराजा हुनुहुन्छ, प्रियहरू हो। तपाईँ र मेरो समझ, बुद्धि, ज्ञान, बल, अनुभव भनेको चाहिँ धेरै सानो कुरा हो परमेश्वरको अगाडि। परमेश्वर सर्वशक्तिमान महान हुनुहुन्छ, र पनि तपाईँ र मलाई उहाँ प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई बचाउनुहुन्छ। अनि संसारको उत्पत्तिभन्दा अगाडि नै उहाँले यो योजना बनाउनु भएको छ। अनि हामी बप्तिस्माको कुरा गर्छौँ नि, कुनै पनि व्यक्तिले बप्तिस्मा लिने भनेको चाहिँ उसले ख्रिस्टलाई आफ्नो हृदयमा पहिला ग्रहण गरेको हुन्छ, पुटन, ख्रिस्ट हामीमा, ख्रिस्ट इन यु भन्छ अङ्ग्रेजीमा, ख्रिस्ट हामीमा जो महिमाको आशा। त्यसैले यहाँनिर क्रिस्चियन जीवन भनेको चाहिँ कुनै पनि व्यक्तिले येसुलाई आफ्नो हृदयमा निम्ता दिया छ, ग्रहण गरेका छ, उसलाई धारण गरेका छ, र उहाँ पवित्र आत्मामा त्यो व्यक्तिको हृदयमा बस्नुहुन्छ। प्रियहरू हो, त्यो बस्ने अवस्था भनेको चाहिँ अघि हामीले पढेको यसमा पढेको जस्तो हो, हामी मिलाप गर्ने, नम्र हुने र पवित्रतामा रहने व्यक्तिहरूमा मात्र उहाँ बस्न सक्नुहुन्छ। तपाईँ र मेरो हृदयमा पाप छ भनेदेखि, प्रियहरू, हामी घमण्डमा छौँ भनेदेखि, हामीमा एकअर्काप्रति तितोपनाहरू छ, झगडाहरू छ भनेदेखि, परमेश्वरको उपस्थिति त्यहाँ हुनै सक्दैन। त्यही कारणले हामीले आफैले आफैलाई एकदम गरिकन जाँच्न जरुरी छ। त्यस कारणले तपाईँलाई म भन्छु, यहाँनिर अर्को एउटा पद पढ्न चाहन्छु। यहाँनिर के छ, मैले अस्तिको हप्ता पनि यो दोहोऱ्याएको थिएँ, होली म्यान इज अ हम्बल म्यान। पहिलो कुरा, अ होली म्यान इज अ हम्बल म्यान भनेको चाहिँ पवित्र व्यक्ति चाहिँ नम्र व्यक्ति हुन्छ। अब यहाँनिर सबभन्दा ठुलो कुरो तपाईँ र मेरो लागि आज नम्रता एकदमै बुझ्ने विषय हो। म धेरै मान्छेसँग कुरा गरेको छु, मेरो आफ्नो परिवारको नजिकको मान्छे, अलिकति ठिकैको मान्छे, मेरै उमेरको मान्छे, अलिकति टाढाको मान्छे, हामीमा के छ, आफ्नो सर परुन्जेल, आफ्नो सबै कुरा हुन्जेल हामी ठिक छौँ, तर अलिकति पनि तपाईँ र मेरो जीवनमा अलिकति चोट पऱ्यो, अलिकति छोयो भने के हुन्छ, हामी एकै एकैचोटि इगोमा हामी के भन्छ, इगो भनेको चाहिँ त्यतिखेर हामी रिसाउन थाल्छौँ, हामीमा अहङ्कार आउँछ, हामीमा अर्कै खालको त्यो वास्तवमा त्यो चाहिँ पतन भएको मानिस हो, पुरानो मनुष्यत्व, आदमबाट आएको स्वभाव। तर धेरै मान्छेले त्यो आदमबाट आएको स्वभावलाई राम्रोसँग पहिचान गरेका पनि छैन, न त इन्कार गरेका छ। प्रियहरू, यो कुरो हो तपाईँलाई म घरिघरि दोहोऱ्याउन चाहन्छु। तपाईँ ख्रिस्टको हुन चाहनुहुन्छ, म तपाईँ कसैलाई दोष लगाउन चाहन्न, तर के चाहन्छु, म हरेक व्यक्ति ख्रिस्टमा पूर्ण रूपमा, जस्तो पावलले भन्छ नि, म ख्रिस्टमा पूर्ण रूपमा पाइन सकुँ भनेर मेरो आफ्नो धार्मिकता, आफूले गरेका यति ठुला कामहरू, म जो थिएँ त्यो सबै मैले बेकार फोहोर मूल्य तुल्य ठान्दछु, किनभने ख्रिस्ट येसु र बौरी उठ्नु भएको आत्माको शक्ति थाहा पाउन सकु, म ख्रिस्टमा भएको हुन सकु। हरेक व्यक्तिको लागि आज, प्रियहरू, हो सबभन्दा ठुलो आशिष, सबभन्दा खुसीको कुरा हुन सक्ने कुरा चाहिँ तपाईँ र म परमेश्वरमा हुन सक्नु, उहाँ हामीमा हुन सक्नु। त्यसको लागि चाहिँ पवित्रताको खाँचो छ। अनि पवित्रता के हो तपाईँलाई आज म अलिकति हरेक हप्ता म बुझाउन चाहन्छु। पवित्रता, सत्यता बिना पवित्रता आउँदैन। अनि यो नम्रता, हम्बल, हम्बल, जब मान्छे पवित्रतामा प्रवेश गर्ने चाहिँ ढोका चाहिँ नम्रताको ढोका हो। जो मान्छेमा अहङ्कार छ नि, त्यो रिसाउने इगो भन्छ अङ्ग्रेजीमा, त्यो अहङ्कार हुन्छ नि, घमण्ड हुन्छ नि, अलिकति चित्त दुखाउने, अनि त्यसपछि त आवेगमा आउन थाल्छ, क्रुसमा नमरेको त्यो पुरानो मानिस, त्यसलाई ठेस लाग्छ। तर नम्र मानिसलाई कतै पनि ठेस लाग्दैन, किनभने उसले त आफ्नो भरोसा परमेश्वरमा ढुक्कै रेस्ट गरे हुन्छ, भरोसा गरे हुन्छ। त्यस कारणले यहाँनिर के हुन्छ भने नि, जब यो अर्को अस्तिको हप्ता मैले यो पनि पढेको थिएँ, तर तपाईँलाई सम्झाउन चाहन्छु, द बिगर आई ग्रो इन गड, द स्मलर आई बिकम। तपाईँ परमेश्वरमा गहिरो भएर एकदम आत्मिक रूपमा ठुलो भएर बढ्दै हुनुहुन्छ भने, आत्मिक रूपमा परमेश्वरमा बढ्नु भएको छ, बढ्ता बढ्नु भएको छ, परिपक्व हुनु भएको छ भने, तपाईँको आफ्नो इगो र आफ्नो कुरा चाहिँ सानो भएको हुन्छ, केही मतलब हुँदैन तपाईँलाई। तपाईँ मान्छेले केही कुरा भनेर चित्त दुखाउनु हुँदैन, त्यो मान्छेलाई तपाईँ प्रेम देखाउनुहुन्छ, तपाईँले अझै धैर्यता देखाउनुहुन्छ, अझै असल स्वभावले जवाब दिनुहुन्छ। हाम्रो संसारको तरिका के छ भने नि, मान्छेले केही कुरा भन्यो भने त्योभन्दा ठुलो प्रकारको कुरा चाहिँ जवाफ दिने, त्यो शैतानको तरिका हो, तर सबै मान्छेको त्यही छ। एउटा कुरा हल्ला गर्नुहोस् त भोलि तपाईँको हल्ला 10 वटा कुराबाट आउँछ, अरू मान्छेबाट। ए अहिले हेर्नुहोस् न, राजनीतिदेखि लिएर सब कुरा हेर्नुहोस्, सब हल्लाको हल्ला छ, एकले अर्कालाई बदनाम गरेको छ। आज मण्डलीमा त्यो छैन भनेर कसले भन्छ? त्यही कारण त हामी लुच्छा चुँडै टोकु र खाउँला भनेर चाहिँ बाइबलमा लेखेका छन्। हामी त्यसो गरेर हुन्छौँ किनभनेदेखि हामी परमेश्वरको पवित्रतालाई बुझेकै छैनौँ प्रियहरू। त्यसकारण परमेश्वरको पवित्रता होइन, मैले अस्ति तपाईँलाई यो कुरा पनि भनेको थिएँ, हाम्रो दर्शन चाहिँ के हो त भन्दा ख्रिस्ट जस्तो हुने, उहाँको गोल प्रत्येकलाई ख्रिस्टको स्वरूपमा रूपान्तरण गर्ने। परमेश्वरको लक्ष्य तपाईँ र मेरो जीवनमा येशु ख्रिस्टको स्वरूप भनेको चाहिँ उहाँ जस्तै येशु प्रभु विनम्र हुनुहुन्थ्यो, अनि विनम्रतामा बढाउने उहाँको लक्ष्य हो तपाईँ र मेरो जीवनमा, हरेकको जीवनमा। त्यो इगो हुन्छ नि, त्यो पुरानो मानिस, त्यो ठुस्किने मानिस, त्यो चित्त दुखाउने मानिस, त्यसलाई क्रुसमा टाङ्ने। अब यहाँनिर तपाईँलाई म एकजना मान्छेको भनाइ राख्न चाहन्छु, जोनाथन एडवर्ड भनेको चाहिँ 18औं शताब्दीको रिभाइबलिस्ट भन्छ, रिभाइबलको प्रचार गर्ने मान्छे। उसले प्रचार गरेको एउटा म्यासेज चाहिँ के भन्छ, सिनर्स इन द एङ्ग्री ह्यान्ड अफ गड, पापीहरू क्रोधित परमेश्वरको हातमा। किनभने जो पापबाट क्षमा पाउँदैनन् परमेश्वरको क्रोध हुन्छ, त्यो त बाइबलमा रोमी 1 अध्यायमा प्रशस्त छ। उहाँ प्रेम गर्नुहुन्छ, क्षमा दिन चाहनुहुन्छ, सुसमाचार हामीलाई सुनाउनुहुन्छ। येशु प्रभुले सबै काम गर्नुभयो ताकि हामी परमेश्वरबाट उहाँको क्रोधबाट बच्न सकौँ, येशु प्रभुको धार्मिकताले। तर जो मान्छे येशु प्रभुको धार्मिकतामा आफ्नो जीवन राख्दैन, पश्चाताप गर्दैन, साँच्ची नै परमेश्वरको क्रोधित हातमा उपर्छ, एक दिन दण्ड पर्छ नि, होइन? त्यो त बाइबलमा लेख्या छ, एक दिन न्याय हुन्छ अनि त्यसको दण्ड उसले भोग्नुपर्ने हुन्छ, त्यो चाहिँ अनन्त मृत्यु भनेर हामी हेर्छौँ। त्यो मान्छेले होलिनेस के अरे मिन्स टु होलिनेस इज ग्रेस, यो जोनाथन एडवर्डले भनेको शब्दहरू म तपाईँलाई म भन्दैछु, अङ्ग्रेजीमै छ यहाँ। पवित्रता के भन्छ, पवित्रतामा जाने बाटो चाहिँ अनुग्रह। अब यहाँ अनुग्रह भनेको, ग्रेस भनेको चाहिँ तपाईँले बुझ्नुपर्छ, हाम्रो मण्डलीको नाम बेथानी अनुग्रह। त्यही कारण यो मण्डलीका विश्वासीहरूमा त्यो अनुग्रहको नेचर हुनु पर्यो, केही न केही स्वाद मान्छेले नामअनुसारको देख्नु पर्यो। तपाईँको व्यवहार एकअर्कामा यो अनुग्रह हुनु पर्यो। अनुग्रह भनेको चाहिँ परमेश्वरबाट आउने सहायता, हामी आफै गर्न सक्ने होइन कि, परमेश्वरबाट आउने सहायता, परमेश्वरको शक्ति। जहिले पनि परमेश्वरको शक्ति प्रेममा आउँछ, त्यसकारणले यहाँनिर पवित्रतामा जाने कुरा चाहिँ अनुग्रहद्वारा आउँछ। कुनै पनि व्यक्ति पवित्र हुन सक्नलाई चाहिँ परमेश्वरले बनाउनु पर्यो, परमेश्वरबाट उसले नयाँ जीवन पाउनु पर्यो अनुग्रहद्वारा। जोनाथन एडवर्डले के भनेको छ, यसले भने ग्रेस इज बट ग्लोरी बिगेन, भनेको चाहिँ अनुग्रह चाहिँ हामीमा महिमा सुरु हुने। तपाईँ र ममा महिमा कतिखेर सुरु हुन्छ, जतिखेर तपाईँ र ममा ख्रिस्टको स्वरूप बन्छ, हाम्रो बोलीबाट, हाम्रो व्यवहारबाट, हाम्रो एकअर्काप्रतिको भावनाबाट के हुन्छ, त्यहाँ परमेश्वरको चरित्र देखिन्छ, प्रेम देखिन्छ, क्षमा देखिन्छ, नम्रता देखिन्छ। त्यो चाहिँ त्यसैले अनुग्रह चाहिँ महिमाको सुरुवात हो, अनि ग्लोरी इज बट ग्रेस पर्फेक्टेड। अनि महिमा चाहिँ के हो त, जब अनुग्रह सिद्ध हुन्छ, अनुग्रहको काम पुरा हुन्छ, त्यसपछि महिमा कम्प्लिट हुन्छ। बुझ्नुहुन्छ, अनुग्रह कम्प्लिट हुँदाखेरि चाहिँ त्यहाँ महिमा पक्का हुन्छ। त तपाईँ र मेरो जीवनमा परमेश्वरको इच्छा के हो, परमेश्वरको महिमामा जिउनु। त्यो महिमामा जिउने तरिका कसरी हो, परमेश्वरको सहायताद्वारा, परमेश्वरको अनुग्रहद्वारा हामी परमेश्वरको महिमा गर्न थाल्छौँ। पवित्रता त्यो अनुग्रहबाट आउँछ, जब तपाईँ र मेरो जीवनमा अनुग्रहको काम हुन्छ तब मात्रै पवित्रता आउँछ। अनि जबसम्म तपाईँ र म साँच्चो पश्चाताप गर्दैनौँ, परमेश्वरमा भरोसा गर्दैनौँ, किनभने पवित्रता तपाईँ मेरो शक्तिमा सामर्थ्यमा सम्भव छैन, हाम्रो धार्मिकतामा सम्भव छैन, परमेश्वरमा हामीले पूर्ण रूपमा भरोसा गर्नुपर्ने हुन्छ। अनि यहाँनिर परमेश्वरको महिमाको खोजबाट पवित्रता आउँछ। पवित्रता कसरी आउँछ रे, जब हामी परमेश्वरको महिमालाई खोजिरह हुन्छौँ, महिमाको निम्ति काम गर्न खोजिरह हुन्छौँ, हाम्रो इच्छा होइन, हाम्रो स्वार्थ होइन, मान्छेको धेरै जस्तो स्वार्थ इच्छा के हुन्छ? धेरै पैसा कमाउने, ठुलो घर बनाउने, आफ्नै सबै कुरा गर्ने, आफ्नो सबै राम्रो बनाउने, धेरै जस्तो त्यो पनि खराब देख्दैन, तर त्यो सबै परमेश्वरको महिमाको लागि गर्न सक्नु पर्यो। परमेश्वरको कुरा परमेश्वरलाई दिनु पर्यो, परमेश्वरको आज्ञा हाम्रो जीवनमा पालन हुनु पर्यो, होइन? त्यस कारणले यहाँ के छ, परमेश्वरको महिमाको खोजी जब तपाईँ र म गर्न थाल्छौँ, हामीमा पवित्रता आउन थाल्छ। जसले परमेश्वरको महिमा गर्न थाल्छ उसकोमा पवित्रता आउन थाल्छ। अघि अनुग्रह काम गरेपछि पवित्रता आउन थाल्छ, हामीले त्यो कुरा हेरेको थियौँ। योहन्ना 5:24 के अरे 44 यसु प्रभुले के हुन्छ, तिमीहरू कसरी विश्वास गर्न सक्छौ जब कि तिमीहरू आपसमा एक अर्काबाट सम्मान खोज्दछौ। अब यहाँनिर के छ, महिमा खोज्ने, परमेश्वरको महिमा खोज्नेले त आफ्नो सम्मान खोज्दैन नि। आज मान्छेहरू मण्डली किन फुटाउँछन्? किनभने उसले सम्मान पाएन, उसले भूमिका पाएन, उसले पद पाएन, उसले आफ्नै त्यही त्यही पुरानो मानिस आदमबाट आएको स्वभाव चाहिँ के छ भने ऊ आफू चिनिनु परेको छ, ऊ ठुलो हुनु परेको छ, उसलाई सबै कुरा चाहिएको छ, अनि उसलाई धेरैचोटि चित्त दुख्छ, उसलाई मान्छेले वास्ता गरेन, मौका पाएन। ए प्रियहरू, तपाईँहरू परमेश्वरमा पक्का हुनुहुन्छ भने तपाईँलाई कसैले भन्नु पर्दैन, तपाईँलाई परमेश्वरले उचाल्नुहुन्छ, परमेश्वरले मौका दिनुहुन्छ, परमेश्वरले वरदान दिनुहुन्छ। तपाईँ केवल परमेश्वरको महिमा खोज्नुहोस्। त्यसैले यहाँ के छ, एक आपसमा एक अर्काबाट सम्मान खोज्दछौ, अनि त्यो सम्मानको खोजी गर्दैनौ जो एकमात्र परमेश्वरबाट आउँछ। त्यो परमेश्वरबाट आउने सम्मान चाहिँ कतिखेर आउँछ, जतिखेर उहाँको महिमामा हामी पवित्रतामा बढ्न थाल्छौँ। जब हामी पवित्रतामा बढ्छौँ, हामीले परमेश्वरको महिमा गर्छौँ, परमेश्वरबाट हामी अगाडि बढ्न सक्दछौँ। त्यसकारणले परमेश्वरको महिमा खोज्ने व्यक्तिमा चाहिँ त्यो कुरा आउँदछ। यहाँ अर्को पद मैले तपाईँलाई राखेको छु, यहाँ हिब्रू 8:12, किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूको पाप फेरि कहिल्यै सम्झने छैन। जब हामी परमेश्वरमा खोज्दछौँ, जब उहाँको महिमामा खोज्दछौँ, जब परमेश्वरमा समर्पण हुँदछौँ, जब ख्रिस्टलाई धारण गर्दछौँ, हामीले परमेश्वरबाट पाएको क्षमा, हाम्रो अपराधहरू क्षमा हुन्छन् र कहिल्यै उहाँले सम्झनु हुनु छैन। उहाँ अर्को कुरा यो यर्मिया 29:13 के लेख्छ, जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। अनि यो खोजेर पाउने र उहाँलाई खोज्ने कुरा, उहाँको महिमा खोज्ने कुरा होइन, अनि परमेश्वरले हाम्रो अपराधहरू क्षमा गरिदिनु हुने कुरा, जसद्वारा चाहिँ हामी पवित्रतामा बढ्न सक्छौँ। त्यसैले मानिसको पवित्रता चाहिँ परमेश्वरको धार्मिकताबाट सुरु हुन्छ। परमेश्वरको धार्मिकताबाट मात्रै मानिसको पवित्रता आउन सक्दछ, त्यो कुरो मैले तपाईँलाई भन्न प्रयास गरेँ। त्यसैले पवित्रताको बारेमा कुरा गर्दाखेरि तपाईँलाई अर्को 2-3 पद पढेपछि अनि आजको विषयमा हामी ठ्याक्कै जान्छौँ। पवित्रताको बारेमा तपाईँलाई धेरै व्यावहारिक पक्ष, तपाईँको मैले तपाईँलाई के भनेको थिएँ, मान्छेले 3-5 क्षेत्रबाट पाप गर्छ, वास्तवमा पवित्रता पाप विपरीत हो। जबसम्म तपाईँ र ममा पापको भावना, पापको स्वभाव, पापको कुरा रहिरहन्छ, पाप रहिरहन्छ, पवित्रता आउँदैन। मान्छेले पाप कसरी गर्न सक्छ? 5 एरिया, पहिलो कुरा हातले अथवा खुट्टा गर्ने कुरा भयो, एक्सन गर्ने, केही गरे कसैले, कसैलाई पिट्यो अथवा कसैको बारेमा चोर्यो, कसैले के गरेको कुरा एउटा पाप गर्ने कुरा, अर्को बोल्ने, दोस्रो पाप बोलीबाट, तेस्रो पाप विचारबाट, चौथो पाप एटिच्युडबाट, तपाईँ र मेरो धारणाबाट। त्यसैले जब तपाईँ र मैले त्यो पाप गर्न छोड्दैनौँ भने चाहिँ हामीमा पवित्रता पनि आउन सक्दैन। त्यसैले पवित्र हुने कुरा चाहिँ पाप गर्न छोड्नु पर्यो, पापबाट चाहिँ हामी अलग हुनु पर्यो, जुन चाहिँ केवल अनुग्रहले मात्रै गर्न सक्नुहुन्छ। हामी आफै पापमाथि विजय हुन सक्दैनौँ। अब तपाईँलाई यो पवित्रताको बारेमा परमेश्वरको वचनमा पुरानो नियममा लेबीहरूको पुस्तक यहाँ 20:7 पढ्न चाहन्छु, आफैलाई ममा अर्पण गरेर पवित्र हो किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। यहाँनिर पवित्र हुने कुरा चाहिँ उहाँमा आफैलाई अर्पण गर्ने कुरा हामीले यहाँ पाउँदछौँ। अघि हामीले हेरेको थियौँ, के हेरेको थियौँ, तेरो पापलाई म क्षमा गरिदिन्छु अनि कहिले सम्झन छैन भनेर हामीले अघि पढेको थियौँ। जब हामी उहाँमा अर्पण गर्छौँ, उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ। बाइबलमा अर्को ठाउँमा के लेखेको छ, सिन्दुरी रङ जस्ता पापहरू हिउँ जस्ता सेता भए, अनि हाम्रो पापलाई परमेश्वरले पूर्वबाट पश्चिम कति टाढा छ त्यति टाढा फालिदिनुहुन्छ, उहाँले कहिले सम तर परमेश्वरमा जानुपर्ने हुन्छ पुरा हृदयले समर्पित भएर, होइन समर्पित भएर परमेश्वरमा जानुपर्ने हुन्छ। अब नयाँ नियममा यो पत्रुसले यहाँनिर दोहोऱ्याउँदछन् पहिलो पत्रुस 1:15 र 16 तपाईँलाई म पढ्न चाहन्छु। तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू आफै पनि जीवनका सबै रहन सहन सहनमा पवित्र हो। अब यहाँनिर हामी पवित्र हुने कुरा चाहिँ के भनेको छ, जीवनको रहन सहन भनेको चाहिँ हाम्रो हरेक एक्टिभिटिजमा हामीले गर्ने सोच्ने जिउने चाहने योजना बनाउने व्यवहारका कुरा रिलेसनसिपका कुरा सबै कुराहरूमा चाहिँ परमेश्वरको इच्छा अनुसारको पवित्र हुनु पर्यो। त्यहाँ कुनै पनि स्वार्थी कुनै पनि झुट कुनै पनि डाह अहङ्कारका कुरा हुनु भएन। अनि यहाँनिर 16 पदमा पहिलो पत्रुस 1 किनभने यो लेखिएको छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु। यहाँनिर पत्रुसले यो वचन भन्दछन् पवित्र छु, परमेश्वरको वचन। परमेश्वरले भन्नुहुन्छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु, परमेश्वरले यो वचन भन्नुभएको छ। त्यसकारण आज नम्रता के यो पवित्रताको बारेमा तपाईँलाई अब अझै व्यावहारिक कुरा म भन्न चाहन्छु। नम्रता पछि मात्र पवित्रता आउँछ। सो पवित्रता आउनु अगाडि तपाईँ र ममा नम्रता आएको हुनुपर्छ। यो 1 नम्बरको कुरा, यो कुरो तपाईँलाई म घरिघरि सम्झाइराखेको छु। जबसम्म नम्रता तपाईँ र ममा छैन, नम्रता साँचो बनावटी होइन भित्रदेखिको नम्रता, अब यहाँनिर नम्रता के हो भनेर बुझ्नु जरुरी छ, जुन चाहिँ आज मसँग समय छैन। म जति परमेश्वरमा बढ्छु त्यति आफै चाहिँ म विनम्र हुन्छु, सानो हुन्छु, होइन त्यो मैले अघि तपाईँलाई पढिसकेँ। अनि पवित्र व्यक्ति चाहिँ विनम्र हुन्छ, जो मान्छे पवित्र छ नि त्यो नम्र हुन्छ, त्यो न घमण्डी हुनै सक्दैन, किनभने घमण्ड र पवित्रता एकै ठाउँ रहनै सक्दैन। एउटा धेरै अगाडि मैले सिकेको एउटा विषय के थियो भने घमण्डी र शान्ति एक ठाउँमा रहँदैन, अहङ्कार र पिस शान्त शान्ति एक ठाउँमा रहँदैन। जो मान्छे घमण्डी छ उसलाई कहिले शान्ति हुँदैन, कसले पो खा कसले पो जित्यो, आज उसले यसो भन्यो अब के पो हो। तर जो मान्छे परमेश्वरमा साँचो समर्पण छ नि कसले के गर्छ मतलब पनि हुँदैन, किनभने उसको साथमा परमेश्वर हुनुहुन्छ। कसैले केही गर्छ उसलाई थाहा पनि छैन, उसको सुरक्षा परमेश्वरले दिनुहुन्छ। थाहा छ तपाईँलाई परमेश्वरले सुरक्षा दिनुहुन्छ भन्ने थाहा छ, कसैले हामीलाई छुनु सक्दैन किनभने परमेश्वरको हात तपाईँ मेरो भन्दा धेरै ठुलो छ। त्यसैले परमेश्वरमा भरोसा गर्ने कुराको लागि सानो नसम्झनुहोस्। अनि मत्ती 11:29 प्रभु येशूले भन्नुभएको छ मबाट सिक किनकि म नम्र र कोमल हृदयको छु। मत्ती 11 जहिले पनि मेरो यो स्लाइडमा जहिले पनि मिस परेको हुन्छ। सो मत्ती यहीँनिर छ, मत्ती 11:29 के छ भने तपाईँले मत्ती पल्टाउन सक्नुहुन्छ। प्रभु यसैले भन्नुभएको छ त्यहाँ त्योभन्दा अगाडि चाहिँ हे बोझले लागेका र लादेका र थाकेकाहरू हो म कहाँ हो, मेरो जुवा ल्याऊ मेरो जुवा हलुङ्छ भनेर भन्नुहुन्छ। त्यसपछि यहाँनिर के हुन्छ, मबाट सिक यसु प्रभुले भन्नुहुन्छ किनकि म नम्र र कोमल हृदयको छु। त्यसैले यो कुरो यसु प्रभुले भन्नुभएको छ तपाईँ र मलाई, जब हामी येसु प्रभुलाई अनुसरण गर्छौँ हामीमा घमण्ड हुनु सक्दैन किनभने हामी येसुको स्वभावमा आउँछौँ नि, होइन। सबभन्दा मुख्य उद्देश्य दर्शन परमेश्वरले हाम्रो जीवनमा के हामी येसु जस्तो हुनु, होइन। पावलले त्यही कुरा भन्छ नि गलाती 5:19 तिमीहरूमा ख्रिस्टको स्वरूप नबनुन्जेल मलाई प्रसव वेदना भएको छ, त्यहाँ भनिएको छ नि त्यहाँ, होइन। त्यस कारणले त्यो एकदमै महत्त्वपूर्ण कुरा हो, त्यो हामीले विचार गर्नुपर्छ। तपाईँलाई म यो 1-2 कुरा यहाँ पढ्न चाहन्छु। मानिसको पवित्रता, परमेश्वरको पवित्रताको अर्थ उहाँको असीम शक्ति मात्र होइन तर उहाँको असीम पवित्रतालाई पनि बुझाउँछ। उहाँले आफ्ना जनहरूलाई जुन पवित्रता भन्नुहुन्छ त्यो उहाँको पवित्रताको अनुसरण गर्नु हो। परमेश्वरको पवित्रताको अर्थ उहाँको असीम, यो त मैले पढिसकेँ। पवित्रता बाइबल अनुसार भन्नुपर्दा मानिस को परमेश्वरसँगको करार अनुरूपको सम्बन्धमा उहाँलाई आफ्नो परमेश्वरको रूपमा स्थापित गर्नु हो। परमेश्वरले जुन मानिसहरूलाई अरू जातिहरूबाट अलग पार्नु भएको छ र तिनीहरूलाई उहाँको आफ्नो प्रजा बनाउनु भएको छ, उनीहरूलाई आज्ञा दिनुहुन्छ कि तिनीहरूले उहाँलाई प्रसन्न तुल्याउने र उहाँको इच्छा विपरीतका सबै कुराहरूबाट आफूलाई अलग राख्नुपर्छ। पवित्रता भनेको चाहिँ अरू कुराबाट अलग रहने कुरा पनि हो। परमेश्वरले जसलाई आफैसँग संगतिमा ल्याउनु भएको छ ती सबै मानिसहरूबाट उहाँ के चाहनुहुन्छ, यो नै पुरानो नियमका सबै विधिहरूको आधार थियो कि सबै कुराबाट उनीहरू अलग बसोस् ताकि उनीहरू पवित्र होस्। तिनीहरू मेरो निम्ति पवित्र मानिसहरू हुनेछौ, प्रस्थान 22:31 के छ, तिमीहरू मेरो निम्ति पवित्र हुनुपर्छ, यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट हराइएको पशुको मासु नखानु, त्यो तिमीहरूले कुकुरहरूलाई फालिदिनु भनेको। मतलब त्यतिखेर के खाने के गर्ने पुरानो नियमको चलन थियो। त्यसकारणले पवित्र जीवन जिउने कुरा, पवित्रतामा आउने कुरा चाहिँ हामी यहाँनिर देख्दछौँ। उहाँ भन्नुहुन्छ, म नम्र र कोमल हृदयको छु। यहाँ पवित्रताको बारेमा विचार गर्दा नम्रताको कुरा आउँदछ, विनम्र हुने कुरा आउँदछ, कारण पवित्रता अनुग्रहको फल हो। जब मान्छेको जीवनमा अनुग्रह भन्ने बित्तिकै परमेश्वरको आत्माले, पवित्र आत्मा त हामीमा आएर बास बस्नुहुन्छ नि। अघि हामीले भन्यौँ ख्रिस्टलाई धारण गरेको, पुट अन क्राइस्ट, यहाँनिर पवित्र आत्मामा चाहिँ ख्रिस्ट हामीमा बस्नुहुन्छ। अब त्यो ख्रिस्ट हामीमा बस्दाखेरि जो परमेश्वरको आत्माको शक्तिले हामीलाई काम गर्न थाल्नुहुन्छ त्यो अनुग्रहको काम भन्छ। त्यो हाम्रो आफ्नै शक्तिमा होइन, उहाँको शक्तिमा, उहाँले सित्तैमा हामीप्रति त्यो अनुग्रह गर्नुहुन्छ। त्यसैले पवित्रता अनुग्रहको फल हो। परमेश्वर नम्रहरूलाई मात्र अनुग्रह गर्नुहुन्छ। एउटा महत्त्वपूर्ण पद तपाईँलाई यो भन्न चाहन्छु, परमेश्वरले केवल नम्रहरूलाई मात्र अनुग्रह गर्नुहुन्छ। वास्तवमा यो यो पद चाहिँ तपाईँलाई म पढ्न चाहन्छु, नम्रहरूलाई मात्र अनुग्रह गर्नुहुन्छ। तपाईँले याकुबमा पाउनुहुन्छ, नम्रहरूलाई मात्र परमेश्वरले अनुग्रह गर्नुहुन्छ। त्यो पनि मसँग कहाँनिर छ त्यो पद, मैले यहाँ राखेको, लेट्स सी, यहाँनिर उहाँले अझ बढी अनुग्रह दिनुहुन्छ। यसै कारण पवित्र धर्मशास्त्र यसो भन्दछ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। बुझ्नुहुन्छ, अभिमानी, घमण्डी, अटेर, जिद्दी, धेरै मान्छे देखेको छु मैले, प्रियहरू, क्रिस्चियनको कुरा गरिरहेको छु, परमेश्वरमा समर्पित नभएको मान्छे, परमेश्वरको अनुग्रहमा भरोसा नगरेको मान्छे, त्यो तपाईँले बुझ्नुपर्छ। कोही जिद्दी छ भने तपाईँलाई थाहा हुनुपर्छ त्यो मान्छेमा अनुग्रहको फल छैन। विनम्रता हुन्छ ख्रिस्टको आत्मा हुने व्यक्तिमा। यो कुरो तपाईँले एकदम विचार गर्नुहुन्छ। यहाँ पवित्रताको बारेमा विचार गर्दा चाहिँ उसमा नम्रता, ख्रिस्टको नम्रता, किनभने अघि हामीले भर्खरै हेरेको छौँ येशु प्रभुले भन्नुभएको, मेरो अनुसरण गर किनभने म विनम्र छु र कोमल हृदयको छु। बाइबलमा हामी देख्छौँ येशु प्रभुले सबैभन्दा बढी दोष लगाउनु भएको कसलाई, अङ्ग्रेजीमा हिपोक्रिट भन्छ, नेपालीमा कप्टी कि पाखण्डी भन्छ, भनेको चाहिँ दुईटा रूप हुने, दुईटा अनुहार हुने, भित्र र बाहिर। तपाईँले कतिचोटि क्रिस्चियनहरूलाई यस्तो पाउनुहुन्छ, कतिचोटि तपाईँ यस्तो विचारमा हिँड्नुहुन्छ, अनि कतिचोटि यस्ता मान्छेहरूलाई यो थाहा छैन कि यो कपट भनेको चाहिँ परमेश्वरको पवित्रताभन्दा फरक कुरा हो, त्यो त पाप हो, यो त दुष्टता हो, यो त खराब हो, शैतानको स्वभाव हो, थाहा छैन प्रियहरू। तर हामीमा त्यस्तो हुन सक्दैन, हामी त पवित्र भनेको चाहिँ सिङ्गल माइन्डेड भन्छ, भित्र जे बाहिर त्यही हुन्छ, हामी कुनै पनि कुरा छल्न सक्दैनौँ, हामी झुट गर्न सक्दैनौँ। त्यसैले यहाँ येशु प्रभुले सबभन्दा बढी फरिसीहरूलाई, यहुदीहरूलाई सबभन्दा बढी हकार्नु भयो, कसलाई, जो चाहिँ कप्टी थिए, उनीहरू भित्र र बाहिर दुई किसिमका थिए। अनि कप्टी, हिपोक्रेट भन्ने अङ्ग्रेजीमा त्यो शब्द चलाइन्छ, अनि हिपोक्रेट अथवा कप्टी, पाखण्डी कसलाई भनिन्छ, जसले अरूलाई दोष लगाउँछन् तर आफ्नो पाप बारे चाहिँ बहाना बनाउँछन्। उनीहरूले विचार गर्छन् कि आफू चाहिँ ठिक छु तर अरूको पाप मात्रै हेरेर हुन्छ। वास्तवमा यो अरूलाई न्याय गर्ने, अरूको पाप हेर्ने, अरूलाई दोष लगाउने, अरूलाई क्रिटिसाइज गर्ने कुरा पनि परमेश्वरको कुरा होइन। किन तपाईँले अरूको न्याय गरिराख्नु पर्दैन, परमेश्वरले गर्नुहुन्छ। वास्तवमा बाइबलमा अर्काको न्याय नगर, अरूलाई दोष नलगाऊ भनेको छ। तिमीले अरूलाई दोष लगायौ भनेदेखि तिमीलाई पनि त्यही दोषले दोष लगाइन्छ भनेको छ। तर मान्छेहरू क्रिस्चियनहरू चल्दैनन्, उनीहरू एक अर्कामा भेट्ने बित्तिकै अर्काको न्याय गर्न थाल्छन्, विरोध गर्न थाल्छन्। होला त्यो मान्छे गलतै होला, तर उसको हिसाब त परमेश्वरसँग छ नि। क्रिस्चियन तरिका परमेश्वरको वचनमा के छ त्यसलाई अप्नाउनु पर्छ। त्यसकारणले हिपोक्रेट, पाखण्डी, आफू चाहिँ ठिक छु भन्ने सम्झने तर भित्र र बाहिर दुई किसिमको, मतलब दुई जिब्रे पनि भन्छ नि होइन, सिङ्गल माइन्डेड हुनुपर्छ। हामी सिङ्गल माइन्डेड भनेको चाहिँ भित्र बाहिर एउटा विचार हुनुपर्छ, अनि बाहिर चाहिँ हो भन्ने भित्र चाहिँ अर्कै विचार गर्ने, त्यो त परमेश्वरको आत्मा हुनु सक्दैन। त्यहाँनिर परमेश्वरको महिमा, त्यो पवित्रता होइन, पवित्रताको ठिक विपरीत हो। धेरै मान्छेहरू फेल खान्छन् यो जाँचमा, हिपोक्रेट, कप्टी, पाखण्डी छन् मान्छेहरू, किनभने उनीहरूले चाहिँ अगाडिपट्टि एउटा कुरा गर्छन् अनि उनीहरूको बोलीचालीबाट एक दुईवटा शब्द भन्दाखेरि नै तुरन्त थाहा हुन्छ यो मान्छे रिसाएको छ, भित्र यसको खराब विचार छ। तपाईँ र म परमेश्वरको मान्छेले खराब विचारमा जिउनु हुँदैन। न्याय गर्ने, हिसाब गर्ने, तलमाथि गर्ने परमेश्वर हुनुहुन्छ नि। परमेश्वरले कहिले पनि छोड्नुहुन्न नि, उहाँ त निष्पक्ष न्यायाधीश हुनुहुन्छ होइन र। त्यसैले जसले दुई जिब्रे भएको कुरा स्वीकार गर्दैनन् त्यस्ता मान्छेहरूले जो पाखण्डी छन्, उनीहरूको दुईवटा मुखुण्डो छ, दुईवटा जीवन छ, एउटा सहमति आज एउटासँग हुन्छ, ल यसो गर्छु भन्छु, भोलि अर्कै काम गर्छु, उसलाई कहिले विश्वास गर्न सकिँदैन। बरु पहिला पहिलाका मान्छेहरू अँ मैले वचन दिइसकेको छु भन्ने चलन थियो नि होइन, त्यो चलन त गयो। आजकालका क्रिस्चियनहरू त्यतिको पनि छैनन्, किनभने तिनीहरू नामधारी हुन्। यो कुरो तपाईँले बुझ्नुहोस्, दुई जिब्रे, अब अङ्ग्रेजीमा टु फेस्ट भन्छ, टु फेस्ट भनेको चाहिँ दुईवटा मुखुण्डो जस्तो, भित्र र बाहिर छुट्टै। मैले धेरै मान्छे भेटेको छु यस्तो, अनि त्यस्ता मान्छेहरूसँग कुनै कुराको बारेमा सहमति भयो आज, भोलि उसले अर्कै काम गरिदिन्छ, तपाईँसँग सधैँ नगरिकन। त्यो दुई फेस भयो, त्यो कप्टी भयो। तपाईँ कप्टी हुनुहुन्न भने तपाईँले कुरा बदल्नु अगाडि कोसँग पहिला सहमति भएको छ उसँग बसेर कुरा गर्नुहुन्छ। तपाईँलाई होला तपाईँलाई चित्त बुझेन, कुरा गर्नुपर्छ। त्यसकारणले बाइबलमा प्रभुले ती यहुदीहरू जो कप्टी थिए उनीहरूलाई धेरै पटक हप्काउनु भएको छ। नयाँ गरी परमेश्वरबाट जन्मिएकाहरू दुई फेस हुँदैन, यस्ता कप्टी हुँदैन, कहिल्यै हुन सक्दैन, किनभने तिनीहरू जो ख्रिस्टमा हुन्छन् तिनीहरू नयाँ सृष्टि हुन्। तपाईँले के भन्छ दोस्रो कोरन्थी 5:17, मैले घरिघरि तपाईँको अगाडि भन्ने गर्छु, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर सबै नयाँ आएको छ। प्रियहरू हो, कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, किनभने उसमा दुईटा फेस, उसमा यो कप्टीपना हुनै सक्दैन। परमेश्वरबाट जन्मिएको व्यक्तिमा येसुको स्वभाव हुन्छ, किनभने ऊ त परमेश्वरको छोरा छोरी भयो, रोयल प्रिस्टहुड भन्छ नि, राजकीय पुजारीगिरी, परमेश्वरको छोरा छोरी। हामी परमेश्वर पितालाई, स्वर्गीय पितालाई पिता भन्न सक्छौँ। नयाँ गरी जन्मिएकाहरू सबै कुरामा सिङ्गल माइन्डेड, होलाई हो, होइनलाई होइन, यो याकुबले पनि भन्छ, येसु प्रभु आफैले भन्नुहुन्छ, दुईटा हुनु सक्दैन, दुईटा मखुण्डो हुनु सक्दैन। जाँच्नुहोस् तपाईँ आफैलाई। हिपोक्रेटहरू आफैलाई सही भनेर दावी गर्छन्, ऊ चाहिँ सबैभन्दा धर्मी मान्छन्, तर भित्र र बाहिर दुईटा कुरा गरिराखेका हुन्छन्। यो सबभन्दा बढी क्रिस्चियनहरूलाई छलिराखेको छ यो कुराले, किनभने शैतानले पासो बनाइराखेको हुन्छ। हामीले सधैँ जाँच्नुपर्छ हामी भित्र र बाहिर कस्तो व्यवहार गर्दछौँ, हामीले जुन कुरालाई बाहिर भन्छौँ भित्र छौँ कि छैनौँ। धार्मिकताको कुरा चाहिँ तिनीहरूले गरिरहन्छन् तर धार्मिकतामा जिराखेका हुँदैनन् त्यस्ता कप्टीहरू। त्यस कारणले पाखण्डीहरू पवित्रतामा नभएको व्यक्तिहरू सबभन्दा ठुलो रोग यही हुन्छ, पाखण्डी, दुईटा फेस, दुईटा कुरा बदलिरहने तर सिङ्गल माइन्डेड, परमेश्वरमा हो भने हो, होइन भने होइन। सत्यताले पनि त्यही कुरा गर्दछ। वास्तवमा कसरी यस्तो कप्टी पाखण्डी हिपोक्रिटहरूले उनीहरूको कपटपन कतिचोटि चाहिँ यो समस्या हुन्छ, उनीहरू आफैले डिसर्निङ भन्छ नि एउटा अङ्ग्रेजी शब्द, आत्मा चिन्ने, उनीहरूले आफ्नै आत्मामा पनि यो कपटपन छ कि भनेर चिन्नुपर्ने हुन्छ। तर कतिचोटि उनीहरू परमेश्वरको आज्ञा पालन गरेको छैन, उहाँको अनुग्रह मा बदलनको लागि, पापलाई त्यागेर पवित्रतामा बढ्नको लागि प्रार्थना गर्दैन, किनभने त्यो त आफ्नो स्वार्थको कुरा हुन्छ नि, उनीहरूको जीवनबाट पाप हट्दैनन्, त्यस्तो मान्छेहरूमा के हुन्छ, कहिल्यै पनि उनीहरूले आफैलाई यो पाखण्डी भएको कुरा चिन्न सक्दैनन्। यो एउटा डरलाग्दो कुरा हो, दुःखलाग्दो कुरा हो। उनीहरूको आफ्नो हृदयको भ्रष्टतालाई उनीहरूले त्यागिराखेका हुँदैनन्, कारण उसको पापबाट छुटकाराको निम्ति उसले कहिल्यै प्रार्थना गर्दैन। जबसम्म मान्छेले आफूलाई पापबाट छुटकाराको निम्ति पश्चाताप गरेर प्रार्थना गर्दैन, परमेश्वरको अनुग्रहको काम त्यहाँ सुरु हुँदैन। जबसम्म अनुग्रह सुरु हुँदैन, तबसम्म पवित्रता आउँदैन, नम्रता आउँदैन। प्रियहरू, नम्रता अनुग्रहबाट आउँछ, नम्रताबाट पवित्रता आउँछ। त्यो कुरा हामीले हेरिरहेका छौँ। मतलब हिपोक्रेट अथवा कपटीहरू, दुई जिब्रे, दुईटा फेस हुन्छ, उनीहरूको दुई किसिमको जीवन हुन्छ। उनीहरूले दुईवटा कुरा गर्छ, अझ तिनवटा कुरा गर्छ। उनीहरू त पिपलको पात जस्तै यताउता हल्लिराखेको हुन्छ, अनि उनीहरूको जीवन पनि त्यस्तै जिउँछन्। त्यसैले उनीहरू पवित्रतामा हुनै सक्दैन। त्यसैले हाम्रो पवित्रीकरण, स्याङ्क्टिफिकेसन भन्छ बाइबलमा, पवित्रीकरण, हामी जब येशु ख्रिस्टमा विश्वास गर्छौँ, हाम्रो पापबाट हामीलाई निर्दोष ठहराइन्छ। तर हाम्रो व्यवहार र जीवनमा परिपक्वतामा बढ्दाखेरि हामी दिनदिनै पवित्र हुँदै जानुपर्छ, येशु जस्तो हुँदै जानुपर्छ। एक दिन हामी येशु जस्तै हुनुपर्छ। तर त्यो पवित्रीकरणमा बढ्नको निम्ति चाहिँ तपाईँ र ममा अनुग्रहको काम हुनुपर्छ। त्यो पहिलो कदम त्यसको लागि साँच्चै लिने हो भने चाहिँ के हो भने, हामी पवित्र छैनौँ भन्ने कुरा चाहिँ स्वीकार गर्नुपर्छ। हामी पवित्र पर्फेक्ट छैनौँ, म सिपालु छैन, म एकदम असल छैन भन्ने कुरा स्वीकार गर्नुपर्छ, र परमेश्वरसँग प्रार्थना गरेर उहाँको अनुग्रहमा सही कुरा जिउनलाई चाहनुपर्छ, उहाँसँग प्रार्थना गर्नुपर्छ। हामी ठिकै छौँ भन्ने अभिनय भनेको भावना, एक्सक्युज भन्छ नि, होइन, एक्सक्युज गर्न चाहिँ छाड्नुपर्छ। सो पहिलो कदम चाहिँ नम्रता, पहिलो कदम कप्टीपन अथवा हिपोक्रेटको लागि नम्रता हो। नम्र भनेको चाहिँ के हुन्छ, आफैलाई म कमजोर पनि छु होला, म आफै केही पनि गर्न सक्दिनँ भन्ने कुरा मानिलिनु पर्यो। त्यो चाहिँ पहिलो कदम हो नम्रता। यदि हामी साँच्चै परमेश्वरलाई चिन्न र उहाँसँग पवित्र सम्बन्धमा आउने चाहना गर्छौँ भने, क्रिस्चियन जीवन भनेको चाहिँ परमेश्वरसँग सम्बन्ध, पवित्र सम्बन्ध, घनिष्ठ सम्बन्ध, जुन चाहिँ पवित्रता बिना असम्भव छ, नम्रता बिना असम्भव छ। हामीले सर्वशक्तिमान परमेश्वरबारे यो कुरा पक्का जान्नुपर्ने हुन्छ। त्यसैले घमण्ड जबसम्म मान्छेले त्याग्न सक्दैन नि, अनि त्यो विद्रोह परमेश्वरले त्यसलाई विरोध गर्नुहुन्छ, इन्कार गर्नुहुन्छ। कहिले पनि घमण्डी मान्छेलाई परमेश्वर आशिष दिनुहुन्न, उसले पहिला पश्चाताप गर्नुपर्छ, घमण्डबाट विनम्र हुनुपर्छ। अनि यहाँनिर के लेखेको छ, नम्रहरूलाई उहाँले अनुग्रह गर्नुहुन्छ। तपाईँ परमेश्वरको अनुग्रह चाहनुहुन्छ, बनावटी नम्र होइन कि साँचो नम्र हुन सिक्नुहोस्। त्यो कुरा हो, जब तपाईँ र म पक्का परमेश्वरमा विनम्र भएर आउँछौँ, परमेश्वरले हामीलाई अनुग्रह गर्नुहुन्छ। परमेश्वर घमण्डीलाई इन्कार गर्नुहुन्छ र विनम्रहरू अति अनुग्रह प्रति चाहिँ असीम अनुग्रह गर्नुहुन्छ। हाम्रो नम्रताले हाम्रो आवश्यकतामा अनुग्रह ल्याउँछ, जुन खाँचो छ तपाईँ र मेरो लागि। परमेश्वरको अनुग्रह बिना हामी कुनै पनि कुरामा असल जीवन जिउन सक्दैनौँ। हाम्रो शक्तिमा के पनि सम्भव छैन, हाम्रो धार्मिकता हामी आफैमा हुन सक्दैन। त्यसैले मानिसको कपटपन, कपटी हृदय केवल परमेश्वरको अनुग्रहले मात्र बदल्न सक्छ, यो कुरो हामीले बुझ्नुपर्छ। परमेश्वरको अनुग्रह पाउनलाई चाहिँ हामी विनम्र हुनु पर्यो। यहाँनिर विनम्रलाई, नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। तपाईँ बदल्न चाहनुहुन्छ येशु जस्तो, त्यो नम्रताको बाटो हो, किनभने नम्रताद्वारा चाहिँ परमेश्वरको अनुग्रह आउँछ, अनि हामी बदलिन थाल्छौँ, हामी पवित्र हुन थाल्छौँ। त्यसैले हाम्रो हृदयको अपवित्रताप्रति विभिन्न किसिमले समय समयमा त्यो भ्रष्टताले हामीलाई कन्ट्रोल गर्न खोज्छ, तर पवित्र आत्माले त्यो हाम्रो अपवित्रताहरू, हाम्रो असल नभएका कुराहरू प्रकट गरिदिनुहुन्छ। अनि पवित्र आत्मालाई साँच्चै हाम्रो जीवनमा काम गर्न हामीले अनुमति दिनुपर्छ। यदि हामीले उहाँलाई काम गर्न दियौँ भने उहाँले हाम्रो पाप स्वभाव प्रकट गरिदिनुहुन्छ। कहाँ कहाँ हामी चुक्दै छौँ उहाँले प्रकट गरिदिनुहुन्छ, अनि ताकि हामी उहाँको अनुग्रहको शक्तिद्वारा विनम्र भएर त्यो हाम्रो कमजोरीहरूलाई हामीले स्वीकार्न सक्छौँ र पश्चाताप गर्छौँ। भनेको चाहिँ मन परिवर्तन, त्यसलाई त्याग्छौँ। तर दोषी मात्र ठहराउने होइन, मान्छेहरूलाई खालि अरूलाई दोष दिने, आफ्नो दोष नदेख्ने होइन। अनि यो कुरा जब हामीले सामना गर्नुपर्ने हुन्छ, परमेश्वरको अगाडि विनम्र हुनुपर्छ, हामीले पश्चाताप गर्नुपर्छ। यसैद्वारा पाखण्डी कि पवित्र मानिस, हामी पाखण्डी हुन्छौँ कि पवित्र हुन्छौँ भन्ने कुरा चाहिँ हामी परमेश्वरको अगाडि कसरी जान्छौँ, उहाँको अनुग्रह माग्नलाई विनम्र हुन्छौँ कि हुँदैनौँ, यो कुराले निर्णय गर्छ। जो विनम्र भएर पवित्रतातिर बढ्छ, उनीहरू परमेश्वरको सामु घुँडा टेकेर पश्चाताप गर्छन्। परमेश्वरद्वारा स्वतन्त्र, उनीहरू परमेश्वरद्वारा स्वतन्त्र हुन्छन् होइन, अथवा उनीहरूलाई परमेश्वरले ती कुराहरूबाट छुटकारा, डेलिभरेन्स भन्छ नि, डेलिभरी गर्नुहुन्छ होइन, छुटकारा दिनुहुन्छ। अनि जसले पवित्र आत्माले प्रकट गर्नुभएको पाप देख्न सक्दछ, त्यसपछि उसमा त्यो डिसर्नमेन्ट आउँछ, तर कुनै न कुनै बहाना गरेर आफ्नो कपटी अवस्थामा नै रहन्छ भनेदेखि चाहिँ ऊ कपटीमा रहन्छ, पवित्र हुनु सक्दैन। त्यसैले तपाईँहरू मेरो जीवनमा पाप स्वभावलाई नत्याग्ने अवस्था, हामी कपटमा नै बस्ने अवस्था, त्यसले पवित्रता आउनुहुँदैन, त्यसले परमेश्वरको सम्बन्धमा बढ्न मद्दत गर्दैन। त्यसकारणले वास्तवमा सबै मानिसहरू यो परिस्थितिमा खडा भएका हुन्छन्। एकपटक हरेक व्यक्तिले यो सामना गर्नुपर्छ। अनि केहीले चाहिँ सत्य आवाज परमेश्वरको वचनद्वारा सुन्छन्, थोरै मानिसहरूले चाहिँ सुन्छन् र त्यसलाई ग्रहण गर्छन् र पालन गर्छन् र उनीहरू विनम्रता साथ साँचो पवित्रीकरणतिर बढ्दछन्। बुझ्नुहुन्छ तपाईँ र म त्यो हुन चाहन्छु, साँचो पवित्रतातिर बढ्ने हामी हुन चाहन्छौँ। अनि यहाँनिर लेखिएको छ, तर अरूलाई दोष लगाउने, आफू चाहिँ असल छु भन्ठानेलाई यशु प्रभुले मत्ती 7:5 के हुन्छ, ए ढोगी पहिले आफ्नै आँखाबाट मुढा निकाल, तब तिम्रो भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमी सभासँग देख्न सक्नेछौ। हामीले कहिले पनि अरूभन्दा आफ्नो कुरा हेर्नुपर्छ भन्ने यशु प्रभुको कुरा छ। पवित्रीकरणको कुरा गर्दै गर्दा सत्यताले हामीलाई शुद्ध बनाउँछ, पवित्रतातिर बढाउँछ। यशु प्रभुको प्रार्थनामा योहन्ना 17:17 यहाँनिर प्रार्थना गर्नुभएको छ, तिनीहरूलाई सत्यता सत्यमा पवित्र गरिदिनुहोस् होइन, पारिदिनुहोस्। तपाईँको वचन सत्य हो, त्यसकारणले हामी पवित्र हुने कुरा चाहिँ परमेश्वरको वचनद्वारा होइन, सत्यद्वारा। त्यसकारण सत्यतामा जिउने कुरा एकदमै महत्त्वपूर्ण छ भनेर हामी यहाँ बुझ्न सक्दछौँ, सत्यतामा जिउने कुरा। त्यसैले तपाईँलाई मैले त्यसैले सत्यतालाई पालन, त्यसैले मानिसको पवित्रीकरण कुनै कुनै कसैले चाहिँ धेरै नियमहरू पालन गर्ने विचार गर्छ, यान र त्यान भन्छ, त्यो सबै कुराले हुँदैन। किनभने क्रिस्चियन जीवन भनेको चाहिँ नियमभन्दा फरक कुरा हो। यो चाहिँ व्यक्तिसँग, व्यक्ति भनेको चाहिँ परमेश्वर एउटा व्यक्ति हुनुहुन्छ, पवित्र आत्मा व्यक्ति हुनुहुन्छ, तपाईँ र मेरो उहाँसँग पवित्र सम्बन्ध हुन्छ, हामी उहाँसँग दिनदिनै जिउनुपर्छ, उहाँको वचन सुन्नुपर्छ, अनि हामीले घमण्डलाई त्याग्न सुरु गर्नुपर्छ। र तपाईँ र मेरो घमण्ड जब हामी त्याग्दछौँ, हामी परमेश्वरको पवित्रतामा अथवा प्युरिटी भन्छ नि, पवित्रीकरणमा को सुरुवात हुन्छ होइन। त्यसपछि त्यो पवित्रीकरणमा बढ्नको लागि हामीमा एउटा डिटर्मिनेसन हुन्छ, अङ्ग्रेजीमा दृढ सङ्कल्प हुनुपर्छ, दिनदिनै परमेश्वरको कुरामा अगाडि बढ्ने। कहिल्यै पनि त्यो के भन्छ, त्यो दुईटा खालको मन, एउटा दाही र दोषी तितोपनाको हृदय कहिले पनि नलिने होइन, अहङ्कार घमण्डको हृदय नलिने। त्यसकारणले जसले आफ्नो हृदयको साँचो अवस्थालाई लुकाउँदैन, तर परमेश्वरको अगाडि दृढताका साथ मानिलिँदछ, तर जसले लुकाउँछ ऊ चाहिँ के हुन्छ, कप्टी नै रहन्छ। त्यसकारणले धेरै संसारका टन्टाहरू छन्, सजिलै अल्झाउने पापहरू छन् होइन, हामीले बाइबलमा त्यो देख्छौँ, सजिलै अल्झाउने पापहरू, तर तपाईँहरू मैले त्यसलाई पन्छाउन सक्नुपर्छ, हामीले त्यसलाई लुकाउने होइन, किन पवित्र आत्माले देखाउनुहुन्छ तपाईँ र मलाई, जबरजस्ती गर्नु हुँदैन। अब आफ्नो हृदयको अवस्था पवित्र आत्माद्वारा प्रकट जब गरिन्छ, उहाँलाई आफ्नो हृदयको साँचो अवस्था थाहा हुन्छ होइन, अनि त्यसलाई तपाईँहरू मैले नलुकाइकन परमेश्वरको अगाडि नम्रताका साथ हामी जब प्रार्थना गर्दछौँ, परमेश्वरको सहायता माग्दछौँ, अनि परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ, हामीलाई नम्र र कोमल हृदयको बनाउनुहुन्छ। त्यसकारणले यशु प्रभुले मत्ती 11:1 29 त्यही भन्नुहुन्छ, मेरो देखासिखी गर, पुरानो स्वभावलाई त्यागेर मात्रै हामी विनम्र र कोमल हृदयको हुन सक्छौँ, अनि हामी क्रिस्चियन नत्र भनेदेखि चाहिँ हामी पश्चाताप नगर्ने त्यो स्वार्थी नै विचार संसारकै स्वभावहरू डाहा लोभहरू रहिरह्यो भने के हुन्छ? हामी क्रिस्चियन फरिसी भन्छ, फरिसी भने थाहा छ कप्टी, हामी क्रिस्चियन चाहिँ भन्छौँ तर हामी क्रिस्चियन फरिसी जस्तो हुन्छौँ। त्यसैले यहाँनिर तपाईँलाई लुकाको एक दुईवटा पद पढ्न चाहन्छु। लुका 18:9 आफैमाथि भरोसा राख्नेहरू, आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू, कसै कसैलाई उहाँले यो दृष्टान्त सुनाउनु भयो। येशू प्रभुले सुनाउनु भएको धार्मिक मान्छेको दृष्टान्त यहाँ तपाईँलाई म अलिकति पढ्न चाहन्छु। 18:10 यो छ, दुईजना मानिस प्रार्थना गर्न मन्दिरमा गए, एकजना फरिसी र अर्को चाहिँ कर उठाउने। यहाँनिर के छ? अर्को 18:11 पद लुकामा, फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरू जस्तो दोताहा, अन्यायी, व्यभिचारी अथवा यही कर उठाउने जस्तो पनि छैन। त्यहाँदेखि अनि यहाँ 12 पदमा, म हप्तामा 2 पल्ट उपवास बस्छु, मैले पाएका सबै थोकको दशांश म दिन्छु। त्यो मान्छेले भनिरहेछ होइन। त्यसपछि लुका 18:13, तर कर उठाउने चाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाए, किन ऊ त हेर्न पनि सकेन, अनि यसो भन्दै आफ्नो छाती पिट्यो, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्। अनि यहाँनिर 14 पदमा येशु प्रभुले के भन्नुहुन्छ यो मान्छेहरूको बारेमा? अनि येशुले कुरा टुङ्ग्याउँदै भन्नुभयो, म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, बरु कर उठाउने मानिस चाहिँ परमेश्वरको सामुन्ने ठिक ठहरिएर घर फर्कियो। आफै ठुलो हुन खोज्नेहरू सबै होच्याइन्छन् र आफैलाई होच्याउनेहरू उच्च पारिने छन्। त्यसकारणले विनम्र नम्रलाई परमेश्वरले अनुग्रह गर्नुहुन्छ, हामीले अघि भर्खरै हेरेका थियौँ। त्यसकारणले यो महत्त्वपूर्ण हुन्छ, आफैमाथि हामीले भरोसा, हाम्रो आफ्नो धार्मिकतामा भरोसा गर्ने ले चाहिँ सही बाटो जान सक्दैन। प्रत्येक पटक जब हामी अर्को क्रिस्चियनलाई न्याय गर्न थाल्छौँ, हाम्रो दृष्टिकोण आफै धर्मी छु भन्ने विचारले गरिरहेको हुन्छ। त्यसैले यो विषयमा हामीले होला मान्छे गल्ती गरेकै मान्छे छ, थुप्रै मान्छे, तपाईँ मलाई नै धेरै चित्त दुखाउने मान्छेहरू पनि छन्, तर न्याय नगरौँ, कसैको बारेमा कुरा नकाटौँ, लेट गड डिल विथ अ होइन। त्यो एटिच्युड सेल्फ राइचियसनेस भन्छ, म नै असल छु भनेर जब हामी अरूको दोष देखाउन थाल्छौँ, अघि हामीले पढेको थियौँ नि त्यो आफ्नो मुढा नदेख्ने अरूको छेसको धुलोको कण देखाउने भनेर होइन, जब हामी अर्को मण्डलीको कहिलेकाहीँ मण्डलीको क्रिटिसाइज पनि गर्न थाल्छौँ नि, त्यसपछि अरूको के भन्छ बदनाम गर्ने उद्देश्यमा त्यो काम गर्न थालेका हुन्छौँ। त्यसैले कहिले पनि कुनै मण्डली, कुनै व्यक्ति, कुनै पास्टर, कुनै क्रिस्चियनको बारेमा कुनै पनि कुरा नसोच्नुहोस्। तपाईँलाई यति चिन्ता लाग्छ, परमेश्वरको अगाडि गोप्य रूपमा प्रार्थना गर्नुहोस् त्यो मान्छेको लागि, अथवा सक्छ भने बरु त्यो मान्छेकै अगाडि गएर कुरा गर्नुहोस्। त्योभन्दा बढी हामीले अर्काको बारेमा कुरा गर्नु हुँदैन। आफैलाई अरूभन्दा पवित्र छौ भन्ने घमण्ड हुन्छ, जुन पवित्रताको विपरीत हुन्छ। उनीहरू नम्रता नभई घमण्डमा हुन्छन्। त्यस्ता व्यक्तिहरू घमण्डी हुन्छन्। हाम्रो नम्रता जहाँबाट प्राप्त हुन्छ, हाम्रो खाँचो बारेको हाम्रो ज्ञानभन्दा गहिरो हुन्छ। जुन बेला आत्मिकी भरपुरीमा हामी हुन्छौँ, हामी कमजोर हुँदा पनि हामी आनन्दित हुन्छौँ, कारण परमेश्वरको असीम अनुग्रहको शक्ति जो हाम्रो कमजोरीमा काम गरिरहेको हुन्छ। 2 कोरिन्थी 9:10-12 पाउलले भन्छ, जुन बेलामा म कमजोर छु म बलियो हुन्छु, किनभने त्यस बेलामा मलाई परमेश्वरको अनुग्रह मिल्दछ, प्रशस्त अनुग्रह त्यहाँनिर उनले भन्दछ। त्यसकारणले हामी जहिले पनि परमेश्वरमा भरोसा गर्नुपर्छ। हामीले आशा गरिने नम्रता घमण्डमा जिउने तरिका भ्रष्टताभन्दा घमण्डमा जिउने र भ्रष्टताभन्दा हामीले गरेको आशा र नम्रता अझै गहिराईमा हुन्छ अथवा हुनुपर्छ। हामी जहिले पनि नम्रता र कोमल हृदयको हुनुपर्छ। हाम्रो जीवनको मार्ग विनम्रता नै हुनुपर्छ। प्रभु जस्तै विनम्र र कोमल हृदयको हुनुहुन्थ्यो, हामी पनि हरेक कुरामा, अनि त्यस्तो हुँदाखेरि उहाँ आनन्दित हुनुहुन्थ्यो। हामी पनि जब उहाँको अनुसरण गर्छौँ भने हामीमा पनि आनन्द हुन्छ। येशूका चेलाहरूले आफ्नो इच्छाले विनम्र भएका थिए, उनीहरू जे जे गरेका थिए येशूको चेलाहरूले जबरजस्ती गरेका थिए, ज्यानै दिने कुरा पनि आफ्नो स्वइच्छाले गरेका थिए, र उनीहरूले आफ्नो मृत्युदण्डै हुँदा पनि आनन्दमा गरेका थिए। त्यसैले अरूको क्रिटिसाइज नगर्नु चाहिँ एउटा नम्रताको चिन्ह हो, अनि मानिसको गल्ती खेलाएर उनीहरूलाई परमेश्वर नजिक ल्याउन सकिँदैन। अनि येशूको न्यायको स्तर एकदमै हामीले सोचेको भन्दा धेरै उच्च हुन्छ। त्यसैले येशू प्रभुले एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, यो एक दुईवटा पदहरू, योहन्ना 8:7 जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे तब उहाँ उभिनु भयो र तिनीहरूलाई भन्नुभयो, यदि तिमीहरूमा कोही पाप रहित छ भने यस स्त्रीलाई त्यसैले पहिलो ढुङ्गा हानोस्। तपाईँलाई थाहा छ एउटा व्यभिचारीमा पक्रेको स्त्रीलाई के गर्ने भनेर त्यहाँ ल्याउँछन्, ढुङ्गा सबैको हातमा हुन्छ, तर येशू प्रभुले जब त्यसो भनेर भुइँमा लेख्न थाल्नुहुन्छ तिनीहरूको पापहरू प्रकट हुन्छन्, कसैले ढुङ्गा हान्न सक्दैनन्। मतलब येशू प्रभु मानिसहरूको अगाडि उनले केही भन्नै पर्दैन थियो। रोमी 5:8 के छ, परमेश्वरले हामी प्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ, हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। अब यहाँनिर हामी के देख्छौँ, उहाँले हामीलाई न्याय गर्न सक्नुहुन्छ किनभने उहाँको प्रेम, आफ्नो प्रेमको कारण आफ्नो आफैलाई पनि त्याग गर्न सक्नुभयो, होइन? अर्को एउटा पद पनि हामी पढ्छौँ यहाँनिर, प्रकाश 12:10, तब मैले स्वर्गमा भएको यसो भनिरहेको एउटा ठुलो आवाज सुने, अब हाम्रो परमेश्वरको मुक्ति शक्ति राज्य र उहाँका ख्रिस्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने जसले हाम्रो परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ त्यो तल फ्याँकिएको छ। यहाँ खास मैले तपाईँलाई यो पद पढ्न खोजेको मतलब चाहिँ यो दोष लगाउने कुरा चाहिँ स्वर्गमा त्यो शैतानको बारेमा भनेको छ, त्यसलाई चाहिँ तल फ्याँकियो आगोको कुण्डमा। त्यसैले तपाईँ र मेरो जीवनमा अरूलाई दोष, मैले धेरै मान्छे चिनेको छु, मैले भेट्ने बित्तिकै अर्काको दोष लगाउने मान्छे भेट्छु, अनि कतिचोटि म उनीहरूसँग जवाफै दिन्न किन उनीहरूलाई केही भन्ने बित्तिकै रिसाउँछन्, तर उनीहरूको कामै अर्कालाई दोष लगाउने। हाम्रो जीवन यो संसारमा अरूलाई न्याय गरेर अरूको पाप केलाएर त्यो जिम्मेवारी होइन। तपाईँ मेरो जीवन परमेश्वरको महिमा गर्ने, उहाँको इच्छा गर्ने, उहाँको इच्छा चाहिँ मानिसहरूलाई सेवा गर्ने, परमेश्वरलाई प्रेम गर्ने, होइन मान्छेहरूको प्रेम गर्ने, त्यो कुरा हो। त्यसकारण त्यो कुरामा हामी एकदम प्रष्ट हुनुपर्छ। अनि अर्को एउटा पद पनि म पढ्न चाहन्छु, अनि यसरी नै हामी प्रति परमेश्वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ। परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ त्यो परमेश्वरमा जिउँछ र परमेश्वर त्यसमा जिउनुहुन्छ। 17 पहिलो योहन्ना 4 न्यायको दिनको निम्ति हामी पूर्ण भरोसा साथ बस्न सकौँ भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको छ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौँ। अब यहाँनिर विशेष गरिकन हामी पनि येशु प्रभु जस्तै हुनलाई उहाँले बोलाउनु भएको छ। एनिवे यो पद होइन, यो अर्को, यो मैले पढिसकेको पद भयो, यो एउटा पद, परमेश्वरको अनुग्रहको पश्चाता अनुसार ख्रिस्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पाप क्षमा पाएका छौँ। यहाँनिर अर्को एउटा पद मैले पढ्न खोजिरहेको थिएँ, अनि मलाई लाग्छ हामीले सिद्धाइसकेका छौँ आजको वचनको कुरा। अनि तपाईँलाई मैले यही कुरा भन्न चाहन्छु, पवित्रताको जीवन चाहिँ नम्रतापछि आउने जीवन हो, जो चाहिँ परमेश्वरमा पूर्ण रूपमा समर्पित पश्चतापी र उहाँको महिमा गर्ने र उहाँको इच्छा गर्ने जीवन। मैले थिस्लोनिकीको पत्र पनि पढ्ने विचार गरेको थिएँ र आजलाई यहीँसम्म राख्न चाहन्छु। तपाईँलाई मैले सुरु गर्दाखेरि एउटा असल घर जहाँ चाहिँ प्रेम अनि सत्यता अनि धीरजता हुन्छ, सहनशीलता भनेको थिएँ, त्यो पवित्रताबाट मात्रै सम्भव छ, र परमेश्वर हामीमा भएर मात्रै पवित्रता आउँछ, विनम्रता आउँछ, नम्रता र कोमल हृदय ख्रिस्टको अनुसरणबाट, उहाँको चरित्रबाट आउँछ, जुन चाहिँ पवित्र आत्माद्वारा उहाँको अनुग्रहको काम हो। जब अनुग्रह तपाईँ मेरो हृदयमा हामी काम गर्न दिन्छौँ, तपाईँ र म परमेश्वरको इच्छा अनुसार येशूको चरित्रमा बढ्न थाल्छौँ। त्यसैले नम्रता नै पवित्रताको ढोका हो, पवित्रता चाहिँ नम्रताको फल हो। त्यसैले आज हामी आफैलाई जान्छौँ, हामी नम्र छौँ कि कपटी छौँ, होइन, अथवा दुई जिब्रे छौँ। त्यो सबभन्दा मुख्य प्रश्न तपाईँहरू मेरो लागि। परमेश्वरले हामी हरेकलाई आशिष दिउँ। म यहीँ